नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौ श्रेया नेपाल र यशोदा अधिकारी। आज मिति 2078 साल माघ 17 गते सोमबार, माघ कृष्ण चतुर्दशी तिथि, तदनुसार सन् 2022 जनवरी महिनाको 31 तारीक, नेपाल सम्वत 1142।
आज विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। राजधानी दैनिकले एमसीसी पारित गर्न सत्तारूढ़ गठबन्धन सहमत शीर्षकमा मुख्य खबर बनाएको छ। नागरिक दैनिकले केशरमहलमा स्वार्थ समूहको नजर, व्यापारीकरण गर्न लागि आशंका शीर्षकमा मुख्य खबर बनाएको छ। यता गोर्खापत्र दैनिकले सहीदको अभिलेख राख्न निर्देशन शीर्षकमा मुख्य खबर छापेको छ भने नयाँ पत्रिका दैनिकले मासिक कम्तीमा 50 लाख आमदानी हुने गौशाला धर्मशाला 18 वर्षदेखि 4,250 रूपियाँ भाडामा शीर्षकमा अग्रपृष्ठमा खबर बनाएको छ। कारोबार दैनिकले अर्थमन्त्रीलाई अर्थविदहरूको सुझाव, अल्प मध्य र दीर्घकालीन योजना आवश्यक शीर्षकमा मुख्य खबर छापेको छ। राजधानी दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। एमसीसी पारित गर्न सत्तारूढ़ गठबन्धन सहमत शीर्षकमा छापिएको खबर हो। स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सहमतिमा पुगेका सत्तारूढ़ दलहरूबीच सो सहमति हुनु अघि नै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी पारित गर्ने सहमति भएको छ। शनिबार सत्तारूढ़ गठबन्धनमा रहेका चार मुख्य दलबीच साँझको गठबन्धन बैठक बस्नु अघि नै एमसीसी परियोजनालाई संसदबाट पास गर्ने सहमति भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना संसदबाट अघि बढ़ाएर सो परियोजना अब फिर्ता हुने र त्यसले सत्ता गठबन्धनमा नै असर पर्ने भन्दै स्पष्ट धारणा दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई आग्रह गर्नुभएको थियो। स्वेज छलफलमा आगामी तीन तहकै निर्वाचनमा सत्तारूढ़ दलहरू सहमतिका साथ अघि बढ़ने प्रतिबद्धता प्रधानमन्त्री देउवाले जनाएपछि एमसीसीका विषयमा सत्तारूढ़ गठबन्धन आबद्ध शीर्ष तहमा सहमति बनेको हो। एमसीसी संसदबाट पास गर्न सघाउने हो भने निर्वाचनमा पनि एकैसाथ अघि बढ़न सकिन्छ, होइन भने गठबन्धन कायम नरहन पनि सक्छ। एमसीसीमा पनि सहमति गरौं, अन्य विषयमा पनि सहमतिका साथ अघि बढ़ौं भन्ने प्रधानमन्त्रीको स्पष्ट धारणा रह्यो। होइन भने जोसँग पनि गठबन्धन हुन सक्छ भन्ने प्रष्ट धारणा सहित प्रधानमन्त्री अघि बढ़ेपछि एमसीसीमा सहमति जुटेको हो। प्रधानमन्त्री देउवा निकट एक कांग्रेस नेताले भने देउवाको सो धारणापछि माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा यसका अध्यक्ष नेपाल राष्ट्रिय हित प्रतिकूल नहुने गरी सम्झौता संसदबाट पारित गराउन तयार भएका हुन्। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसीलाई संसदबाट अघि बढ़ाउने विषयमा अब सहमति नरहेको बताउनुभयो। एमसीसीलाई संसदबाट अघि बढ़ाउने विषयमा पहिले जस्तो असहमति छैन, एमसीसी संसदबाट अब टुंगो लगाउनुपर्छ भन्नेमा एकमत हुने अवस्था बन्दैछ। एक दुई दिनमा नै यो विषय टुंगिन्छ, कांग्रेस नेता पौडेलले भन्नुभयो। प्रधानमन्त्री देउवाले विगत लामो समयदेखि एमसीसी संसदबाट पारित गराउने विषयमा गठबन्धनमा आबद्ध दलहरूको साथ खोज्दै आइरहनु भएको छ। शनिबार भने सत्तारूढ़ गठबन्धनको स्थानीय तहको निर्वाचनबारे छलफल गर्नु अघि शनिबार बिहानै उच्च तहमा छुट्टै बैठक बसेको थियो। सो बैठकमा एमसीसी र निर्वाचनबारे सहमति जुटेको बताइन्छ। यसैबीच नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले सत्तारूढ़ गठबन्धनमा एमसीसी पारित गर्ने सहमति नभएको दावी गर्नुभएको छ। सत्तारूढ़ दलबाट एमसीसीका विषयमा अध्ययन गर्न बनाइएको कार्यदलका सदस्य समेत रहनुभएका श्रेष्ठले आइतबार साँझ सामाजिक सञ्जाल ट्वीटर र फेसबुक मार्फत एमसीसीबारे कुनै सहमति नभएको दावी गर्नुभएको हो। उहाँले एमसीसी सम्झौता पारित नभए गठबन्धन तोडिन्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले नभनेको पनि जिकिर गर्नुभएको छ। एमसीसी पारित गर्न सत्तारूढ़ गठबन्धन सहमत, भित्रभित्रै सहमति, बाहिर चाहिँ विरोध, राजधानी दैनिकले मुख्य खबर बनाएको छ।
गठबन्धनमा एमसीसी अल्झन, सहमति नहुँदा संसद स्थगित शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। चार पटकसम्म स्थगित भएको प्रतिनिधि सभा बैठक फेरि 10 दिन पर सारिनुको मुख्य कारण बढ़दो कोरोना संक्रमणलाई देखाइएको छ। वास्तविक कारण भने अरू नै रहेको विकासको स्रोतको दावी रहेको छ। पाँच दलीय गठबन्धनको शनिबार बसेको बैठकपछि प्रतिनिधि सभा बैठक 10 दिन पर सारिएको हो। प्रतिनिधि सभाको आइतबार 1 बजेका लागि बोलाइएको बैठक स्थगितको सूचना जारी गर्न शनिबार राति कार्य व्यवस्था परामर्श समिति सम्बद्ध कर्मचारीलाई आदेश गरेको थियो। आदेशपछि ती कर्मचारी संसद सचिवालय सिंहदरबार गएर राति 8:30 बजे सूचना जारी गरेको स्रोतले बताए। सभामुखको आदेशले राति नै बैठक स्थगित भएको सूचना जारी गरिएको हो। कुनै पनि सूचना प्राय कार्यालय समयमै जारी गरिन्छ, नभए अर्को दिन बिहानै सूचना जारी गरिन्छ। सत्ता गठबन्धनको शनिबार बसेको बैठकमा स्थानीय तहको निर्वाचन जेठभित्रै गराउने सहमति भएको समाचार बाहिर आएको छ, तर बैठकमा अन्य के विषयमा छलफल भयो भन्ने कुरा औपचारिक रूपमा बाहिर आएको छैन। बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा प्रवेश गराउने विषयले पनि प्रवेश पाएको तर त्यसमा कुरा नमिलेको एक नेताले बताए। गठबन्धनभित्र एमसीसी सम्झौता संशोधन गरेर मात्र संसदबाट पारित गरिनुपर्ने मत बलियो रहेको स्रोतले बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबल गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन मिति तोक्ने प्रस्ताव राखे पनि बैठकले स्वीकार नगरेको स्रोतको दावी छ। गठबन्धन बैठकमा केही नेताले तत्काल एमसीसी संसदमा पेश गर्न नहुने अडान लिएका कारण प्रतिनिधि सभा बैठक 10 दिन पर सार्न रातारात सूचना जारी गर्न लगाइएको बुझिएको छ। प्रतिनिधि सभाको आइतबार 1 बजे बोलाइएको बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची तयार गरिसकेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बिहान कार्य व्यवस्था परामर्श समितिको बैठकका लागि समितिका सदस्यलाई उपस्थित हुन जानकारी गराउन संसद सचिवालयका कर्मचारीलाई भनिसक्नु भएको छ, तर शनिबार राति एकाएक प्रतिनिधि सभा बैठक स्थगितको सूचना जारी भयो। यसअघि पनि बैठक स्थगित हुनुको कारण एमसीसी नै रहेको थियो, स्रोतले भन्यो। नागरिक दैनिकले अग्रपृष्ठमा यो सन्दर्भ छापेको छ।
नेपाली कांग्रेसको भातृ संगठन आदिवासी जनजाति संघ तदर्थ समितिका सभापति इन्द्रबहादुर गुरूङले पदबाट दिएको राजीनामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बुझाउनु भएको छ। माघ 11 गते राजीनामा पत्र बुझाउनु भएका गुरूङले संघको महाधिवेशन गर्न ढिलाइ भएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। झण्डै 14 वर्षदेखि संघको तदर्थ समितिको नेतृत्व गर्नुभएका गुरूङले भन्नुभयो, संघीय संरचना अनुसार विधान संशोधन गर्नुपर्ने थियो तर 2074 हालसम्म विधान संशोधन भएन, त्यसैले तदर्थ समितिमा बसिरहन उचित लागेन र राजीनामा दिएको हुँ। संघ मात्र होइन, नेपाली कांग्रेसको 13 महाधिवेशनकै बेला पदावधि सकिए पनि सबैजसो भातृ संगठनको महाधिवेशन हुन नसक्दा सांगठनिक संरचना अस्तव्यस्त छ। तदर्थ समितिको नेतृत्व गरिरहेका नेताहरू जिम्मेवारी हस्तान्तरण गर्न उत्तिकै रूपमा व्यग्र प्रतीक्षामा रहेका छन्। कांग्रेसको नेतृत्व उत्पादन गर्ने प्रभावशाली संगठन नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल सहितका 13 भातृ संस्थाको महाधिवेशन नहुँदा कार्यकर्तामा अन्यलता छाएको छ। महाधिवेशन कुर्दै संगठन गोरखापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ।
राप्रपामा प्रवक्ता नै 4 जना, यो शीर्षक राजधानी दैनिकको अग्रपृष्ठको खबरको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले 24 जना पदाधिकारी मनोनित गर्नुभएको छ। राप्रपा अध्यक्ष लिङदेनले आइतबार पार्टीको विधान अनुसार पदाधिकारी, विभाग प्रमुख र केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा गरी 30 जना विभिन्न नेतालाई जिम्मेवारी बाँडफाँड गर्नुभएको हो। पदाधिकारीतर्फ उपाध्यक्षमा लमजुङका हेमजङ गुरूङ र सुर्खेतका मुकुन्द श्याम गिरी मनोनित हुनुभएको छ। त्यस्तै महामन्त्रीमा ओखलढुङ्गाका राजेन्द्र गुरूङ र मोरङका प्रहलाद प्रसाद शाहलाई लिङदेनले मनोनित गर्नुभएको छ। त्यसै गरी सहमहामन्त्रीमा बाराका मोहन प्रसाद यादव, कालीकोटका धनबहादुर बुढा, अछामका श्याम बहादुर शाही, काठमाडौँका प्रकाश रिसाल, भक्तपुरका रविन्द्र प्रताप शाह, नुवाकोटका झनक प्याकुरेल र चितवनकी रीना गुरूङ मनोनित हुनुभएको छ। त्यस्तै पार्टी प्रवक्तामा 4 जना नेतालाई मनोनित गरिएको छ। प्रवक्तामा झापाको भक्ति प्रसाद सिटौला, गोर्खाका मोहन श्रेष्ठ, पाँथरका सगुन सुन्दर लावती र मोरङका गोपाल दाहाललाई मनोनित गरिएको हो। त्यसै गरी सहायक महामन्त्रीमा जुम्लाका रमानन्द न्यौपाने, दोलखाका विजय खड्का, डोटीका प्रेम बलायर, बाँकेका ऋषिराज देवकोटा, रूपन्देहीका ताहिर अली, नुवाकोटका दीपक कुमार राई मनोनित हुनुभएको छ। त्यस्तै सहायक प्रवक्तामा दोलखाको प्रवीण कुमार थोकर र तामाङ, मोरङका दिनेश कुमार शाह र कञ्चनपुरका पूर्ण बहादुर चन्दलाई मनोनित गरिएको छ। लिङ्गदेनले राप्रपाको रिक्त रहेका विभिन्न छवटा विभाग समेत प्रमुख मनोनित गर्नुभएको छ, जस अनुसार हुम्लाका रमानन्द न्यौपानेलाई केन्द्रीय सचिवालयको सदस्य सचिवमा मनोनयन गरिएको छ। त्यसै गरी आर्थिक विभागमा प्रमुख दिनेश श्रेष्ठ, भक्तपुर धर्म तथा संस्कृति समन्वय विभाग प्रमुख पुष्पराज पुरूष ललितपुर, सूचना तथा प्रविधि विभाग प्रमुखमा रविन चामलिङ खोटाङ, तराई मधेस विभाग प्रमुखमा राम प्रताप शाह भोला, सिराहा अभिलेख तथा मूल्याङ्कन विभाग प्रमुखमा मीना सुवेदी काठमाडौँ चयन गरिएको उहाँले जानकारी दिनुभयो। राप्रपामा प्रवक्ता नै चारजना, राजधानी दैनिकले अग्रपृष्ठमा यो खबर बनाएको छ।
तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। खोप हराएको छैन शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोविड 19 विरूद्धको खोप हराएको वा लुकाएको भन्ने प्रचार गलत रहेको बताउनु भएको छ। मन्त्री खतिवडाले कोविड 19 विरूद्धको खोप कुन कुन देशबाट कति परिमाणमा आयो भन्ने तथ्याङ्क मन्त्रालयमा रहेको लेख गर्नुभयो। उहाँले भन्नुभयो, कुन प्रदेश र कुन जिल्लामा कति वितरण भयो भन्ने डाटा पनि हामीसँग छ, केन्द्रमा लगाएको तथ्याङ्क हामीसँग छ, अहिले गाउँ गाउँमा खोप पुर्याइएको छ, त्यसको सबै तथ्याङ्क भने आइसकेको छैन। उहाँले गाउँ गाउँमा दिएको खोप दिने टोलीबाट विवरण संकलन भइरहेको बताउँदै ओडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्रमा तथ्याङ्क आउने प्रश्न पार्नुभयो। मन्त्री खतिवडाका अनुसार खोप लगाउन आउनेको संख्या तलमाथि हुँदा पनि एकिन तथ्याङ्क नआएको बताउनुभयो। उहाँले भन्नुभयो, खोप हराएको वा लुकाएको होइन, एउटा प्याकेटमा 10 वटा हुन्छ, कतै 7 जना कतै 8 जनाले लगाउँछन्, 2-3 वटा नलगाई स्टोर गर्नुपर्ने हुन्छ। खोपको प्याकेट खोलेपछि निश्चित समयभित्र लगाइसक्नुपर्ने हुन्छ। कतिपय स्थानमा प्रमाणपत्र बिना बुस्टर खोप लगाएका कारण तथ्याङ्क तलमाथि भएको हुन सक्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, खोप लगाएपछि प्रमाणपत्र दिइन्छ, तर कतिपयले कार्ड नदिई पनि खोप लगाएको पाइएको छ। मानवीय पक्षलाई ध्यान दिनैपर्छ, यसो गर्दा पनि रेकर्ड तलमाथि हुन्छ। नेपालमा आएको खोपमध्ये हराएको भनिएको खोपको अध्यावधि गर्नका निमित्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर गुडराज लोहानीको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्री स्तरीय निर्णय गर्दै खोप अध्यावधिक समिति गठन गर्नुभएको हो। उक्त समितिलाई 2 साताभित्र कोविड विरूद्धको खोपको विवरण अध्यावधिक गरी प्रतिवेदन पेश गर्न कार्यदेश दिएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर संगीता मिश्राले खोप अध्यावधि समितिले कोविड विरूद्धको खोपको अध्यावधि गरी 2 साताभित्र प्रतिवेदन पेश गर्ने जानकारी पनि दिनुभयो। उहाँले खोप आएको शुरूको मितिदेखि हालसम्म आएको खोप र खोप लगाएको मौजदातसहित सम्पूर्ण विवरणको अध्यावधि गर्ने बताउनुभयो। समितिले हालसम्म कति खोप आयो, शुरूदेखि अहिलेसम्म लगाइयो भन्नेबारे प्रतिवेदन दिइनेछ। खोप हराएको छैन गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ।
ओह्रालो लाग्यो कोविड संक्रमण, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा यो खबर लेखेको छ। एक सातादेखि कोविड संक्रमण निरन्तर ओह्रालो लागेको छ। गत सोमबारदेखि नमूना परीक्षणको आधारमा संक्रमण दर घट्दै गएको हो। 8 माघमा 50% भन्दा माथि पुगेको संक्रमण दर बिस्तारै ओह्रालो लाग्दै गएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार आइतबार परीक्षण गरिएका नमूनाका आधारमा 26.9% मात्रै संक्रमण देखिएको छ। संक्रमक रूपमा सबैभन्दा धेरै 6 माघमा एकै दिन 12,338 जनामा संक्रमण देखिएको थियो। सो दिन 27,497 जनाको परीक्षण गरिएको थियो। संक्रमित र कोरोना परीक्षणको यो संख्या नेपालमा कोरोना संक्रमण पुष्टि भए यतैकै सबैभन्दा उच्च रहेको थियो। 20 पुससम्म 200 को हाराहारीमा रहेको दैनिक संक्रमण 21 पुसबाट दैनिक दोब्बरको संख्याले बढ़दै गएको थियो। आइतबार 13,145 जनामा परीक्षण गर्दा 3,540 जनामा संक्रमण देखिएको हो। हाल देशभर 83,979 जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सवारी साधनमा जोर विजोर प्रणाली लागू हुनु, विद्यालय बन्द गरिनु र सार्वजनिक स्थानमा भीड़भाड़ हटाइएका कारण संक्रमण घटेको चिकित्सकहरूले बताएका छन्। संक्रमण भए पनि गम्भीर स्वास्थ्य समस्या नदेखिएका कारण परीक्षण नगरी घरमै बस्नेको संख्या धेरै रहेकाले संक्रमण दर कम देखिएको चिकित्सकहरूको भनाइ छ। 70-75% संक्रमण भइसकेको कारण समेत विस्तारै संक्रमण घट्दै जाने जीवाणुविज्ञ डाक्टर सन्तोष दुलालले बताउनुभयो। नयाँ पत्रिका दैनिकको अग्रपृष्ठको खबर हो यो।
प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न राजनीतिक आन्दोलनमा शहीद भएकाहरूको सत्य तथ्य विवरण सहितको एकीकृत अभिलेख राख्न निर्देशन दिनुभएको छ। शहीद दिवस 2078 अवसरमा आइतबार शहीद स्मारक लैनचौरमा आयोजित शहीद सप्ताह विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले त्यस्तो अभिलेख जरूरी रहेको भन्दै सम्बन्धित मन्त्रालयलाई यस विषयमा ठोस कार्य अघि बढ़ाउन निर्देशन दिनुभएको हो। सरकारले शहीदको योगदानलाई चिरस्थायी तुल्याउन विभिन्न कार्य सञ्चालन गर्नुका साथै शहीदका आश्रित सन्तति र परिवारलाई यथोचित आर्थिक सहायता उपलब्ध गराउने लगायतका काम सञ्चालन गर्दै आएको जानकारी प्रधानमन्त्रीले दिनुभयो। त्यस अवसरमा उहाँले एकतन्त्रीय राणा शासन उन्मूलन गर्न ज्यानको आहुति दिने महान शहीद दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठदेखि विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन, क्रान्ति र संघर्षमा ज्यान गुमाउने ज्ञात अज्ञात शहीदप्रति श्रद्धासुमन अर्पण गर्नुभयो। शहीदले देखाएको सत्य, न्याय, निष्ठा र समानताको बाटोमा हिँड्न शहीद दिवसले सबैलाई प्रेरणा मिल्ने विश्वास राख्दै उहाँले शहीदकै बलिदानका कारण आम नेपालीलाई रैतीबाट नागरिक बन्न सफलता मिलेको बताउनुभयो। उहाँले जनतामा राजनैतिक तथा सामाजिक चेतनासँगै नागरिकमा जनजागरण फैलाउन, हक अधिकार स्थापित गर्न, शोषण, न्याय, अत्याचार र स्वेच्छाचारी शासन व्यवस्था उन्मूलन हुनुमा शहीदहरूको उच्च योगदान रहेको बताउनुभयो। शहीदको अभिलेख राख्न निर्देशन गोर्खा पत्र दैनिकले मुख्य खबर छापेको छ।
अब सम्पादकीयको पालो हो। राजधानी दैनिकले तत्काल मिति घोषणा गरी निर्वाचनको माहौल सिर्जना गर शीर्षकमा सम्पादकीय बनाएको छ। सरकारले निर्वाचनको मिति तोक्दा स्थानीय तहमा जनप्रतिनिधि एक दिन पनि खाली नहुने र छिटोभन्दा छिटो नयाँ पदाधिकारी आउने गरी मिति तोक्नुपर्छ। निर्वाचन आयोगले आगामी जेठ 5 पछि सबै स्थानीय तहका पदाधिकारीको म्याद सकिने भएकाले त्यस अगावै निर्वाचन गराउन सरकारलाई सुझाए पनि सरकारले त्यस अगावै निर्वाचन गराउने बाटो भने बन्द गरेको छ। राजधानीले सम्पादकीयमा उठाएको यही विषयलाई आज नागरिक दैनिकले पनि सम्पादकीयमा उठाएको छ। निर्वाचनको निश्चितता शीर्षक दिँदै गठबन्धन दलहरू एक हुँदा पनि स्थानीय तहमा विजय हुँदा त्यसलाई एमाले निकै महत्व दिएको देखाइएको छ। त्यसैले आगामी निर्वाचन गठबन्धनमा सहभागी दल र एमाले लगायतका निम्ति गर वा मरको स्थिति रहेको छ। नागरिकले यो विषयलाई आज सम्पादकीयमा उठाएको छ। गोर्खापत्र दैनिकले पनि स्थानीय निर्वाचनको सुनिश्चितता शीर्षकमा सम्पादकीय लेखेको छ। उता कारोबार दैनिकले लगानी योग्य तरलता संकट लम्ब्याउँदै सरकार भन्दै सम्पादकीय लेखेको छ।
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयपछि अब बाँकी खबरहरू। मासिक कम्तीमा 50 लाख आमदानी हुने गौशाला धर्मशाला 18 वर्षदेखि 4,250 रूपियाँ भाडामा नयाँ पत्रिका दैनिकले मुख्य खबर बनाएको छ। राज्यको सम्पत्ति कसरी दोहन भइरहेको छ भने ज्वलन्त उदाहरण पशुपति स्थित गौशाला धर्मशाला पनि हो, जुन 18 वर्षदेखि कौडीको भावमा मारवाड़ी सेवा समितिलाई भाडामा दिएको छ। गौशाला चोकमै रहेको 9 रूपनी 9 आना जग्गामा बनेका भवनबाट पशुपति क्षेत्र विकास कोषले मासिक 4,250 रूपियाँ मात्रै भाडा पाउँछ, जबकि त्यही सम्पत्तिबाट मारवाड़ी सेवा समितिले करिब 50 लाख मासिक आमदानी गरिरहेको छ। पशुपति क्षेत्र विकास कोषले अमलकोट कचहरी गुठी अन्तर्गत रहेका जग्गा र धर्मशाला 12 जेठ 2060 मारवाड़ी सेवा समितिलाई सञ्चालन गर्न दिने सम्झौता गरेको थियो। यो सम्झौता पनि पशुपति क्षेत्र विकास कोष ऐन विपरीत छ, किनभने ऐनको दफा 18 कमा आफ्नो कार्य सञ्चालनको सिलसिलामा कुनै स्वदेशी वा विदेशी संस्था वा निकायसँग सम्झौता गर्दा नेपाल सरकारको स्वीकृति लिनुपर्ने उल्लेख छ, तर सरकारसँग अनुमति लिएको छैन। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ।
केशर महलमा स्वार्थ समूहको नजर व्यापारीकरण गर्न लागि आशंका शीर्षकमा नागरिक दैनिकले मुख्य खबर लेखेको छ। राजधानी काठमाडौँ स्थित नारायण हिटी दरबार संग्रहालयको बगलमै अर्को ऐतिहासिक सम्पदा छ केशर महल। राणा प्रधानमन्त्री चन्द्र शमशेर जबराका छोरा हुन् केशर शमशेर। यसबाहेक उनी मन्त्री र प्रधानमन्त्री समेत भएका थिए। उनी बुबा चन्द्र शमशेरसँग बेलायत जाँदा त्यहाँका दरबार, पुस्तकालय, कलात्मक संग्रहालय, बगैंचाहरूबाट प्रभावित भएका थिए। त्यसबाट फर्किएर दरबार, पुस्तकालय र बगैंचा बनाएका थिए। उनले बनाएकाले दरबारको नाम केशर महल रहन पुग्यो। पुस्तकालयको नाम केशर पुस्तकालय रहन गयो। महल परिसरमा निर्माण भएको बगैंचा स्वप्न बगैंचा कहलियो। केशर शमशेरको शेषपछि 2026 साउन 1 गते सो दरबार पुस्तकालय र स्वप्न बगैंचा उनकी पत्नी कृष्ण चन्द्र देवी राणाले तत्कालीन श्री पाँचको सरकारलाई हस्तान्तरण गरिन्। त्यसैता यो सम्पत्ति केशर पुस्तकालयका नाममा छ। पुस्तकालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मातहत छ। उक्त महल परिसरको क्षेत्रफल 34 रोपनी 1 पैसा 2 दाम छ। पाश्चात्य शैलीमा निर्माण गरिएको केशर महल युरोपेली वास्तुकला र शैलीको बेजोड नमूना हो, जहाँ ऋतु अनुसारका शयन कक्ष, कलात्मकताले भरिपूर्ण भित्ता, झ्याल ढोकाहरू रहेका छन्। नागरिक दैनिकमा मुख्य खबर छापिएको छ।
काठमाडौँ महानगरपालिकाले 20 तलासम्म लागेको आगो निभाउन र सागुरा सड़कमा पनि जान सक्ने प्रकृतिका 3 बारौँ दमकल यन्त्र खरिद गरेको छ। नयाँ दमकल फागुनभित्र आइसक्ने जनाइएको छ। नगरपालिकाले महानगर क्षेत्रमा आग लागेको सम्भावित जोखिमलाई ध्यानमा राखेर एउटै प्रकृतिका 3 वरूण यन्त्र खरिद गरेको हो। 20 तलासम्म आगो निभाउने दमकल गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ।
सिजनमै चिनी कालो बजारी किलोमा 100 रूपियाँ शीर्षकमा राजधानीले मुख्य खबर लेखेको छ। उत्पादन हुने सिजनमै व्यापारीले उपभोक्ताबाट चिनीमा मनलाग्दी मूल्य लिने गरेका छन्। व्यापारीहरूले अहिले चिनी किलोको 100 रूपियाँसम्म लिने गरेका छन्। यो मूल्य विगतका तुलनामा धेरै हो। चिनीको अत्याधिक माग हुने तिहारमा समेत चिनीको मूल्य प्रति किलो 90-95 रूपियाँसम्म थियो। सिजनमै चिनीमा कालोबजारी, किलोको 100 रूपियाँ राजधानीको खबर हो यो।
अनुमति विपरीत 125 मूल्यको चुनढुङ्गा दोहन गर्ने 9 उद्योग विरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै अन्य केही उद्योग पनि कार्यवाहीको दायरामा तानिएका छन्। खानी तथा भूगर्भ विभागले अधिक उत्खनन गर्ने उद्योगहरूमाथि कार्यवाही प्रक्रिया शुरू गरेको हो। चुनढुङ्गा खानी दोहनमा थप उद्योग छानबिनमा नयाँ पत्रिका दैनिकले छापेको छ।
सुरुङ मार्ग सञ्चालनको ढाँचा तयार गर्न छलफल शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। थानकोट नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आउनुपूर्व बलम्बुदेखि कलंकीसम्म सड़क विस्तार वा फ्लाइओभर निर्माण गर्नेबारे सम्भाव्यता अध्ययन हुने भएको छ। सो सुरुङ मार्ग सञ्चालनमा आएपछि कलंकीदेखि बलम्बुसम्मको अहिलेको सड़क खण्डले सवारी चापलाई धान्न नसक्ने भएपछि यस्तो अध्ययन गर्न लागि गोर्खापत्रले अग्रपृष्ठमा यो खबर लेखेको छ।
नगद भुक्तानीमा बारम्बार समस्या आउन थालेपछि देशभरका किसानले उख उत्पादन आधा घटाएका छन्। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तथ्याङ्क अनुसार भुक्तानीमा चर्को समस्या आउन थालेको पछिल्लो 4 वर्षमा उख उत्पादन करिब आधा 42.28% घटेको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष 2074-75 देशभरमा 13 चिनी उद्योगले कुल 2,07,753 क्विन्टल उखु क्रसिङ गरेका थिए, तर गत आर्थिक वर्ष 2077-78 1,19,40,319 क्विन्टल उखु मात्रै क्रसिङ भएको छ। उखु उत्पादन आधा घट्यो, चिनीको आयात 3 गुणा बढ्यो। नयाँ पत्रिका दैनिकले अर्थ पत्रिका पृष्ठमा छापेको खबर हो यो।
सुन्तला बिक्रीबाट 4 करोड़ आमदामी शीर्षकमा कारोबारले भित्री पृष्ठमा खबर बनाएको छ। सुन्तला गाउँको रूपमा परिचित पर्वतको जलजला गाउँपालिका वडा नम्बर 1 बासखर्क गाउँमा यस वर्ष सुन्तला बिक्रीबाट 4 करोड़ रूपियाँ बढ़ी आमदामी गर्ने भएका छन्। गाउँभरि नै सुन्तला लगाएका कृषकले व्यापारी उचित मूल्य दिएर बगैंचामा आएपछि सो बराबरको आमदामी हुने भनेको हो। बाँसखर्कका व्यावसायिक सुन्तला कृषक जगतबहादुर खत्रीले 250 घरधुरी मध्ये 200 भन्दा बढ़ी घर परिवारले सुन्तला खेती गरेको बाँसखर्कमा यसपालि 4 करोड़ मूल्य बराबरको सुन्तला उत्पादन हुने भएको छ। कारोबार दैनिकले भित्री पृष्ठमा यो खबर छापेको छ।
यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विभिन्न प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै सुधा अधिकारी र श्रेया नेपाल विदा हुन्छौं। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।